السلام عليكم ورحمة الله وبركاته. سورة النساء lesson number 5. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. آمین یا رب العالمین. لاسٹ ٹائم ہم لوگوں نے فرسٹ آیت اپنی کمپلیٹ کی تھی، انشاءاللہ آج سے ہم سیکنڈ اور تھرڈ آیت ہم لیں گے انشاءاللہ سورہ نساء کی. آج کا خاص طور سے ان آیت میں جو ٹاپک ڈسکس کیا گیا ہے یتیموں کے بارے میں ہے اور ایک سے زائد نکاح کے بارے میں ہے. تو آئیے ہم دیکھتے ہیں کہ اللہ سبحانہ تعالیٰ نے یتیموں کے بارے میں ہمیں کیا انسٹرکشنز دیے ہیں، یتیم کسے کہا جاتا ہے اور کب تک کوئی بچہ یتیم رہ سکتا ہے اور کب وہ یتیم کے زمرے میں نہیں آئے گا، اور ایک سے زائد شادیوں کی اجازت کس صورت کی بنا پر دی گئی ہے وہ بھی ہم دیکھیں گے انشاءاللہ. آئیے آیہ نمبر 2. وَآتُوا الْيَتَامَى أَمْوَالَهُمْ وَلَا تَتَبَدَّلُوا الْخَبِيثَ بِالطَّيِّبِ وَلَا تَأْكُلُوا أَمْوَالَهُمْ إِلَى أَمْوَالِكُمْ إِنَّهُ كَانَ حُوبًا كَبِيرًا. اور یتیموں کو ان کے مال واپس کر دو اور ان کی کسی اچھی چیز کے بدلے انہیں گھٹیا چیز نہ دو، نہ ہی ان کا مال اپنے مال میں ملا کر خود اس سے کھانے کی کوشش کرو، یہ بڑی گناہ کی بات ہے. اب یہاں پر یتیم کے بارے میں کہا جا رہا ہے. یہ بات بھی ہمیں معلوم ہوتی ہے کہ صلہ رحمی کے بعد یا خون کے رشتوں کے بعد سب سے پہلا نمبر جن لوگوں کا آیا ہے وہ ہے یتیم. اور کیوں یتیموں پر زور دیا گیا ہے، ان کی سرپرستی پر، ان کے ساتھ حسن سلوک پر؟ کیونکہ یہ طبقہ، یہ لوگ، یہ بچے ایسے ہوتے ہیں جو معاشرے کے ٹھکرائے ہوئے یا پھر جن کے اوپر ظلم ہوتا ہے نا سمجھ، اس بنا پر یتیموں کی خاص طور سے سرپرستی اور ان کے ساتھ حسن سلوک کی تاکید کی جا رہی ہے. یتیم یا تامیم سے نکلا ہے، وہ نابالغ بچہ جس کے والد نہ ہوں اسے یتیم کہتے ہیں. جو لڑکا یا لڑکی رشد تک پہنچ جائے، یعنی بلوغت کی عمر کو پہنچ جائے اور بالغ ہو جائیں، تو اس کے بعد وہ یتیم نہیں رہتے. کیونکہ ہمارے معاشرے میں ایک ینگ آدمی بھی آتا ہے، ہٹا کٹا ہوتا ہے دروازے پر اور کہتا ہے کہ یتیم کی مدد کرو، اور سائل کی طرح ہوتا ہے، مانگتا ہے، لوگوں سے مانگتا پھرتا ہے. ایسے شخص کو یتیم نہیں کہیں گے جو بلوغت کی عمر کو پہنچ گیا ہو، خود ہٹا کٹا ہو، صحت مند ہو اور پھر بھی لوگوں کے سامنے ہاتھ پھیلاتا پھرے یا لوگوں سے مانگتا پھرے، تو یہ یتیم نہیں ہوگا. یتیم وہ ہوتے ہیں بچے، یا ان کو یتیم کہا جاتا ہے، جن کا کوئی سرپرست نہیں ہوتا، والد نہیں ہوتے اور وہ نابالغ ہوں. تو یہاں پر کہا جا رہا ہے وہ آتُ الْيَتَامَى، اور یہاں حکمیہ جملہ ہے، اور اس سے پتہ چلتا ہے کہ ان کے حقوق کا کتنا خیال رکھنا ہے کہ یتیموں کے مال تم ان کو دے دو اور نہ تم اس سے تبدیل کرو طیب مال سے خبیث مال، اور نہ تم کھاؤ ان کے مال اپنے مال میں ملا کر یا کوشش کرو کھانے کی، کیونکہ یہ بہت بڑا گناہ ہے. انہ کانہ حوباً کبیرہ. اب یہاں پر یتیموں کی سرپرستی اور ان کی خیر خواہی کی بات کی جا رہی ہے. ہم دیکھتے ہیں کہ ہماری سوسائٹی میں یہ شروعات سے لے کر اب تک سب سے زیادہ اگر کسی کے ساتھ بدسلوکی کی جاتی ہے یا پھر کسی کا حق غصب کر لیا جاتا ہے، دھوکہ دیا جاتا ہے، تو وہ یہی یتیم بچے ہیں معاشرے کے. اور بہت تکلیف ہوتی ہے اس وقت دیکھ کر. یقین جانیے کہ چھوٹے بچے، یعنی 10 سال کا، 12 سال کا لڑکا، ایک دفعہ ہم لوگوں کو ایسے اتفاق ہوا تھا کہ کہیں بس سے آ رہے تھے یا کار سے آ رہے تھے کسی دوسرے شہر سے، کسی اور شہر میں، تو کہیں راستے میں روک کر چائے پینے کا اتفاق ہوا. تو بہت ہی چھوٹا لڑکا جو چائے کے کپس لے کر آ رہا تھا، اور پھر بعد جب اس پر ڈسکشن چلا، ہمارا ساری فیملی ساتھ میں تھی، تو بھائی سب لوگ ساتھ میں تھے، تو سب اس پر ڈسکشن چل رہا تھا، تو معلوم ہوا کہ اتنا برا سلوک کیا جاتا ہے ان کے ساتھ کہ اگر ایک کپ وہ پھوڑ دے دھوتے دھوتے، یعنی پھوٹ جائے ان کے ہاتھ سے کوئی گلاس چائے کا یا کپ پھوٹ جائے، تو وہ اس کی جو روز کی آمدنی ہوتی ہے اس میں سے وہ چائے کی دکان کا جو مالک ہے وہ اسے کٹ کر دیتا ہے. اور ان سے اس طرح سے جھڑک کر بات کرتے ہیں سب لوگ کہ بہت ہی بری طرح، بہت برے لہجے میں. تو بہت تکلیف ہوتی ہے اور بہت دکھ ہوتا ہے، لیکن ایکچولی وہی نہ آج ہماری اتنی ہمت ہے، نہ ماحول یہ اجازت دیتا ہے. محرم نہ محرم کا مسئلہ آ جاتا ہے، گھر چھوٹے ہیں، یا پتہ نہیں گھر تو چھوٹے نہیں ہیں لیکن دل چھوٹے ہو گئے ہیں آج کے دور میں. کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے زمانے میں یتیم خانے کا کوئی کانسیپٹ ہی نہیں تھا. یتیم کی پرورش جو رشتہ دار ہوتے تھے وہی کرتے تھے، یعنی جو خاص قریبی رشتہ دار ہوتا تھا یا جو قریب کے ساتھی ہوتے تھے وہی لوگ یتیموں کی پرورش کرتے تھے، کوئی یتیم خانے نہیں بنے تھے. आज हम देखते हैं कि यतीम खाने बने हुए हैं और वहां पर वैसा सलूक नहीं था, क्योंकि वहां देखिए यतीम खाने में उनको खाना पीना तो मिल जाएगा, शेल्टर भी मिल गया उनको, लेकिन उनको वो मोहब्बत नहीं मिलेगी, घरेलू मोहब्बत, या उनकी वो तरबियत नहीं हो पाएगी जैसे तरबियत घरों में होती है। तो इसी बिना पर यतीम खाने का कॉन्सेप्ट इस्लाम में नहीं है, बल्कि यतीम की परवरिश अपने घर में करने की बात की गई है। और अल्लाह करे कि आज हमारे दिल इतने बड़े हों और हम कोशिश करें कि हमारे घर में कोई ना कोई यतीम की सरपरस्ती की जाए, उसकी परवरिश हो, ताकि अल्लाह ताला हम पर भी रहम फरमाए। क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सही बुखारी की हदीस है, कि मैं और यतीम का सरपरस्त जन्नत में इस तरह होंगे, और फिर ये कहकर आपने अपनी शहादत की और दरमियानी उंगली, जो दोनों बाजू बाजू जो उंगलियां होती हैं, वो दोनों खड़ा की और बताया, इशारा किया, खोल कर बताया कि इतने करीब करीब होंगे। सुभान अल्लाह, आप सोचे कि कितना बड़ा दर्जा है, आज हम में से कौन नहीं चाहेगा, मैं और आप हम चाहेंगे कि हमको अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का कुर्ब मिले, आपकी नज़दीकी हमको मिले। लेकिन उसके लिए फिर क्या करना होगा, यतीम की सरपरस्ती करना होगा। और एक और जगह अल्लाह ने कुरान ही में फरमाया है कि जो लोग यतीम का माल खाते हैं वो अपने पेट आग से भर रहे हैं। तो पहले ऐसा होता था बाज़ औक़ात के यतीम के हकूक़ पामाल होते थे, यतीम का माल दरअसल बतौर अमानत होता है उसके सरपरस्त के पास, ये नहीं होता कि वो उसका मालिक हो जाता है। और बाज़ लोग ऐसा करते थे कि यतीम का अच्छा वाला माल लेकर घटिया माल दे देते थे, या खाने पीने की जो अशिया होती थी साथ में मिला लेते थे, और यतीम को ऐसे ही बस बराए नाम कोई चीज़ दे दी जाती और ज़्यादातर उनके माल से खुद फ़ायदा उठाया जाता। आज आप देखते होंगे कि आज भी यही हाल है, यही सूरत हाल दरपेश है। अगर कोई ऐसा यतीम हो जाता है और के वालिद ने कोई जायदाद रख छोड़ी है या तरका छोड़ा है, तो अक्सर तो ऐसा होता है कि वो बच्चे बड़े होने के बाद बच्चों को मिलता ही नहीं है वो तरका, क्योंकि उसके रिश्तेदार खा चुके होते हैं या वो कहाँ गया कुछ पता नहीं चलता। तो बहरहाल यहाँ अल्लाह ताला ने यतीम के माल के ताल्लुक से हमको ख़ासतौर से आगाह किया कि उनके माल में अपना माल ना मिलाओ, और ये पहला हुक्म था कि माल मिलाकर भी नहीं रख सकते, लेकिन बाद में इसकी इजाज़त दे दी गई कि ठीक है तुम उनके साथ अपना माल मिलाकर खा सकते हो। जाहिर सी बात है घर में एक यतीम बच्चा परवरिश पा रहा है, उसका खाना अलग से बनेगा, आपका खाना अलग से बनेगा, बहुत मुश्किल हो जाएगी, तो लिहाजा तुम मिलाकर खाओ, क्योंकि वो भी तुम्हारे भाई ही हैं। लेकिन ऐसा ना हो कि तुम यतीम के माल के साथ नाइंसाफी करने लगो, जैसे तुम्हें अपने माल का एहसास है वैसे ही यतीम के माल का भी एहसास करो, एहतियात से काम लो, उसको नुकसान ना पहुंचाओ उस माल को। और ऐसा भी होता था कि उस जमाने में, जैसे एक और हमको एक वीक नरेशन है जिससे पता चलता है कि एक सहाबिया आई और उन्होंने कहा कि अल्लाह के रसूल सल्लम देखिए ये दोनों बच्चे हैं और इनके चचा ने इनके वालिद की ज़मीन रख ली है, ये इनको कुछ देता नहीं है उस ज़मीन से। तो अल्लाह के रसूल ने बुलाकर उसे सरजनिश की और कहा कि इनका भी हक अदा करो। तो इससे पता चलता है कि यतीम का माल खाना बहुत बड़े गुनाह की बात है, और इसी बिना पर आप देखेंगे कि सॉरी हमारे दीन में इसकी बहुत ज़्यादा तलकीन की गई है कि यतीम का ख्याल रखा जाए, उसके सर पर हाथ फेरना ये भी बहुत बड़ी नेकी है। क्यों हाथ फेरने के लिए कहा गया सर पर यतीम के, क्योंकि आप देखें जो बच्चा होता है यतीम होता है वो मोहब्बत से महरूम होता है, उसके वालिद नहीं होते, या बाज़ औक़ात कुछ बच्चों के तो वालिदैन ही नहीं होते, ना माँ होती है ना बाप होता है, तो वो बच्चे मोहब्बत के प्यासे होते हैं, भूखे होते हैं, उनको अगर आप मोहब्बत से उनके सर पर हाथ फेरते हैं, उनसे मोहब्बत से पेश आते हैं, तो ये एक बहुत बड़ी नेकी का काम है। और इसलिए रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वो और मैं यतीम का सरपरस्त और मैं क़यामत के दिन या जन्नत में बराबर बराबर होंगे, यानी नज़दीक होंगे बहुत ज़्यादा। और इसी बिना पर सिला रहमी की ताकीद की गई है और उसके बाद यतीम का जिक्र किया गया है, क्योंकि ये मुआशरे का सबसे कमज़ोर और मज़लूम तबका होता है। और इसी बिना पर आप देखें कि ख़ुद रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के यहाँ कितने ऐसे लोग थे, जो ग़ुलाम आपने ले लिए थे, जिन्होंने अपने आप को खुद ब खुद आपके लिए वक्फ कर दिया था, लेकिन आप उनके साथ कितने बेहतरीन तरीके से पेश आते थे। अनस रदी अल्लाह अन्हु को आप देखें, देखा जाए तो वह भी यतीम ही थे, जब उम्मे सुलैम उनको लेकर आई रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास तो वह 10 साल के थे, और कहा कि या रसूल अल्लाह ये मेरा बेटा है अनस, और उनके शोहर का उस वक्त इंतकाल हो चुका था, और आपने कहा कि ये मैंने आपकी खदमत में इसको दे दिया है। और अनस रदी अल्लाह अन्हु 10 साल आपकी खदमत में रहे, लेकिन रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ना कभी उनको झड़का, न कभी मारा, न कभी कोई तेज़ लहजे में बात की। खुद अनस रदी अल्लाह अन्हु इस बारे में गवाही देते हैं, और एक नहीं हमको ऐसे कई वाकयात मिल जाएंगे। खुद उमर रदी अल्लाह अन्हु की जो पहली ज़मीन वक्फ हुई थी, तो बाद में उस ज़मीन पर शेल्टर्स बना दिए गए थे, घर बना दिए गए थे, ये उन लोगों के लिए थे जो ख़ानदान की बेवा औरतें या फिर मुतलका औरतें या यतीम बच्चे जिनको घर नहीं होता था, जिनको शेल्टर नहीं होते थे, तो उनके लिए वो ज़मीन वक्फ थी और वो लोग वहाँ आकर रहा करते थे। आज भी आप देखें कि कई जगह आप स्लम एरियाज देख लें, वहाँ पर ज़्यादातर बच्चे आपको वही मिलेंगे कि माँ अकेली कमाने वाली है, वो ना बच्चों को देख सकती है सही तरीके से और ना ही इतना कमा सकती है, लेकिन वो उसके बावजूद भी ये माश का बोझ उठा रही है बेचारी। तो ऐसे लोगों को कोई सपोर्ट करने वाला होना चाहिए, और जहाँ यतीम खाने होते हैं उन यतीम खानों की खबरगीरी हमको करते रहना चाहिए, और हम लोग ज़रूर ऐसा करें, स्पेशली जो लोग यहाँ से गल्फ कंट्री से या बाहर ममालिक से वापस जाते हैं अपने ममालिक, क्योंकि यहाँ पर तो इतना मौका नहीं मिलता है। लेकिन यहाँ पर भी जैसे गल्फ कंट्रीज़ में भी बहुत सारे यतीम खाने माशाल्लाह, और जो मालूमात हासिल की गई यहाँ के यतीम खानों के बारे में, कहा जाता है इतना बेहतरीन इंतज़ाम है कि हम इमेजिन भी नहीं कर सकते। अगर हम कंपेयर करें अपने ममालिक के मुकाबले में, तो हर किस्म की फैसिलिटीज़ उनको हासिल है माशाल्लाह, बहुत अच्छा रवैया है। और हर साल रमज़ान में यहाँ पर उस कैंपेन चलता है उसका कि एक यतीम की परवरिश आप अपने ज़िम्मे ले लीजिए माशाल्लाह। तो हम भी ऐसे हिंदुस्तान पाकिस्तान में भी कई ऐसे मदारिस होंगे, कई ऐसे हॉस्टल्स होंगे जहाँ यतीम की परवरिश की जाती है, तो हम एक साल में कोई एक बच्चे की ज़िम्मेदारी ले लें या दो बच्चों की ज़िम्मेदारी ले लें, और बहुत कम होता है ख़र्चा, बहुत ही चीप वो अमाउंट होती है, हम में से हर कोई आराम से पे कर सकता है। और कम से कम अगर हम नहीं कर सकते पूरे साल की अमाउंट पे, तो हम ये करें कि जब हम छुट्टी जाएं यहाँ से, ये जो वहाँ रहने वाले हैं, तो वो कम से कम महीने में एक बार विजिट ज़रूर करें यतीम खानों की, वहाँ की देखभाल के लिए, ताकि लोगों पर भी रौब रहे कि अच्छा कोई ना कोई देखने वाला है। क्योंकि बाज़ोकत ये चीज़ें जब इंसान एक बतौर जिम्मेदारी और ड्यूटी के तौर पर करता है, तो बस उसके लिए एक वो बोझ बन जाती है, उसके जहन में ये ख्याल नहीं आता कि मेरे ज़िम्मे अल्लाह ताला ने कितना अहम और कितना बेहतरीन काम लगा है कि यतीमों की सरपरस्ती मेरे ज़िम्मे है। तो बाज़ औक़ात कुछ वहाँ के जो मैनेजमेंट वाले होते हैं, या वहाँ के जैसे वार्डन वगैरह होते हैं, कोई ख्वातीन हैं या जेंट्स लोग होते हैं, तो वो लोग ही बाज़ औक़ात बच्चों पर डायरेक्टली और इनडायरेक्टली या अनजाने में ही सही कुछ ना कुछ ज़्यादती कर जाते हैं। तो हमें बहुत एहतियात करना चाहिए, और यतीम बच्चों की हमें सरपरस्ती करना चाहिए, कोशिश करनी चाहिए कि हमारे माल में से ज़रूर उनका हिस्सा भी हो। अल्लाह सुब्हान तआला ने फरमाया कि हक़ुल लिस्साइली वल महरूम, तुम्हारे माल में हिस्सा है महरूम का भी और साइल का भी। तो महरूम कौन है असल में देखा जाए, तो यतीम बच्चे। और देखिए रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की पहली तारीफ जो खदीजा रदी अल्लाह ने की थी, जब उन्होंने कहा था कि ज़म्मिलूनी ज़म्मिलूनी, मुझे चादर उड़ा दो, तब खदीजा रदी अल्लाह ने क्या फरमाया था और क्या गवाही दी थी अपने शौहर के बारे में, कि आप तो बेवाओं की और यतीमों की सरपरस्ती करते हैं, मेहमानों की मेहमान नवाजी करते हैं, लोगों का बोझ उठाते हैं और सिला रहमी करते हैं। ये सबसे पहला तारुफ था रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का एक बीवी की तरफ से माशाल्लाह, क्योंकि एक बीवी से बढ़कर कौन होता है अपने शौहर को जानने वाला। तो ये रसूल अकरम का किरदार माशाल्लाह, आपका अखलाक इतना आला था कि आप ख़ासतौर से यतीम बच्चों की देखभाल में, उनकी सरपरस्ती में ख़ासतौर से ध्यान रखते थे, और ये हमें भी करना चाहिए। तो बहरहाल ये आप लोगों का इस कोर्स में होमवर्क भी रहेगा कि आप ज़रूर, यानी पूरे कोर्स के दरमियान या दौरान, आप कोई यतीम खाना जाकर विज़िट करें, अपनी तरफ से उस यतीम खाने में बच्चों को अच्छा खाना या तो अपने हाथ से बनाकर खिलाएं या अपनी निगरानी में बनवा कर खिलाएं। आप देखिए पैसे दे देना और ये कह देना यतीम खाने वालों से कि आप बना के खिला दें, आपको नहीं पता कैसा बनाया होगा खाना। वो जो हॉस्टल का खाना अक्सर बनता है, आपने देखा होगा जब बहुत सारे लोगों का बनता है तो बिल्कुल अच्छा नहीं बनता है। तो अपने हाथ से बना कर दें या फिर बनवाने लगाएं अपने सामने, और ज़रूर यतीम खाने में खाना भिजवाएं बनवा कर, और इसको अपने लिए लाजिम कर लें कि आप कम से कम 2 महीने में, जिसकी जैसी इस्तेआत है, कोई 1 महीने में एक बार कर सकता है तो एक बार करे, कोई 2 महीने में एक बार कर सकता है तो ज़रूर करे, कोई साल में एक बार कर सकता है तो ऐसा ऐसा ज़रूर करे, और विज़िट भी करें। आप देखिए कभी थोड़ी देर के लिए बैठें, अपने बच्चों को साथ ले जाएं यतीम खाना, ताकि बच्चों में भी शुक्रगुजारी पैदा होगी। वो देखेंगे कि ये बच्चे अपने वालदेन से महरूम है, वहाँ पर कोई उनसे मोहब्बत करने वाला नहीं है, तो बच्चों के अंदर शुक्रगुजारी पैदा होंगी कि अल्लाह ताला ने हमें अपने वालदेन भी दिए हैं, इतनी फैसिलिटीज़ अल्लाह ताला ने हमको फराहम की, हर किस्म के खिलौने हैं आज हमारे बच्चों के पास, कितने आरामदेह लाइफ गुजारे हैं। अब सिर्फ अपने बच्चों के बारे में चॉकलेट्स का ही सोचने कि हमारे बच्चे चॉकलेट्स में ही कितने पैसे खर्च कर देते हैं, या जो भी खाने पीने की चीज़ें होती हैं, यानी आज तो हमारे बच्चे ज़रूरत से ज़्यादा एक एक्स्ट्रा चीज़ उनको दी जा रही है, मिल रही है उनको, या उनको प्रोवाइड की जा रही है। मिसाल के तौर पे आइसक्रीम ही ले लें, न्यूट्रेला ही ले लें, मायोनीज, जो भी ऊपर की चीज़ें हैं, ये खाने के अलावा, यानी 2 वक्त के खाने के अलावा, ये एक्स्ट्रा की चीज़ें, यही हमारे बच्चे अल्हम्दुलिल्लाह उनको मिल रहा है सारा सारा कुछ, जबकि यतीम बच्चे तो बाज़ औक़ात ये तमाम फैसिलिटीज़ से नहीं, जो दो वक्त की रोटी है उससे भी महरूम रहते हैं। तो अल्लाह ताला सभी बच्चों को महफूज रखे, और अल्लाह करे कि सब बच्चों के सर पर उनके वालिदैन सलामत रहें, क्योंकि जो वालिदैन की मोहब्बत या उनकी तरबियत होती है वो कोई और नहीं कर सकता। लेकिन ये हमारी, मेरी और आपकी ज़िम्मेदारी है कि हम भी माशरे में ऐसे यतीम बच्चों की सरपरस्ती या परवरिश की ज़िम्मेदारी हम ज़रूर लें। अगर हम अपने घर में नहीं रख सकते हैं तो कम से कम जहाँ यतीम बच्चों की परवरिश हो रही है वहीं उन लोगों को ही सपोर्ट करें, ताकि हमारे माल में उनका भी हिस्सा मौजूद रहे। और जिन लोगों के घर में यतीम बच्चे हैं तो वो उनके माल के साथ इंसाफ से काम लें और उनका माल बिला वजह ना उड़ाएं। उसके बाद यहाँ कहा जा रहा है इन्नहु काना हुबन कबीरा, के बिलाशुबा ये बहुत बड़ा गुनाह है। आप सोचें कि मना तो कर दिया गया, लेकिन ख़ास तौर से कहा जा रहा है कि ये एक बहुत ही बड़ा गुनाह है। यानी यतीम का माल अपने माल के साथ ज़बरदस्ती मिलाकर, यानी ज़्यादती के तौर पे, या अपना माल बचाने के लिए और उनका माल ख़त्म करने के लिए इस्तेमाल करना, ये बड़े गुनाह की तरफ ले जाता है इंसान को, और इसीलिए इसको गुनाह अजीम और बहुत बड़ा बोझ कहा गया है। और ये भी कहा गया कि खबीस को तैयब से और तैयब को खबीस से ना बदलो, यानी यतीम का सरपरस्त यतीम का नफीस माल खुद रख ले और उसके बदले में अपना घटिया माल यतीम को दे दे। तो यहाँ पर असल में यतीम के सरपरस्ती की दलील भी मिल रही है इस आयत में हमको, क्योंकि यतीम को उसका माल हवाले करने वाले की सरपरस्ती साबित होती है यहाँ पर। और इसमें इस बात का भी हुक्म है कि यतीम के माल की इसलाह की जाए, क्योंकि यतीम को उसका पूरा माल हवाले करने के हुक्म में ये बात खुद आ जाती है कि उसके माल की हिफाजत की जाए, उसकी इसलाह की जाए, उसकी नशोनुमा का यानी उसकी बढ़ोतरी का इंतज़ाम किया जाए। ऐसा नहीं कि उसको रखकर ख़त्म कर दिया जाए, और उसको तल्फ होने के हर मुमकिन जो इम्कान है उससे बचाया जाए। आगे वाली आयत देखिए, وَإِنْ خِفْتُمْ أَلَّا تُقْسِطُوا فِي الْيَتَامَى فَانكِحُوا مَا طَابَ لَكُم مِّنَ النِّسَاءِ مَثْنَى وَثُلَاثَ وَرُبَاعَ فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا فَوَاحِدَةً أَوْ مَا مَلَكَتْ أَيْمَانُكُمْ ذَلِكَ أَدْنَى أَلَّا تَعُولُوا۔ اور اگر تم ڈرو کہ تم نہ انصاف کر سکو گے یتیم عورتوں کے بارے میں یا لڑکیوں کے بارے میں، تو ان کی بجائے نکاح کرو تم ان سے جو اچھی لگیں تمہیں عورتوں سے، یا عورتوں میں سے دو دو، تین تین اور چار چار۔ بس اگر ڈرو تم اس بات سے کہ نہ انصاف کر سکو گے تم، انہیں چار نکاح کے ایک ہی کافی ہے، یہ جس کے مالک ہوئے تمہارے دائیں ہاتھ یہ زیادہ قریب ہے اس کے کہ نا انصافی کرو تم۔ روانی والا ترجمہ دیکھ لیجئے۔ اور اگر تمہیں یہ خطرہ ہو کہ یتیم لڑکیوں کے بارے میں ان سے انصاف نہ کر سکو گے، تو پھر دوسری عورتوں سے جو تمہیں پسند آئیں دو دو، تین تین، چار چار تک نکاح کر لو۔ لیکن اگر تمہیں یہ اندیشہ ہو کہ ان میں انصاف نہ کر سکو گے، تو پھر ایک ہی کافی ہے، یا پھر وہ کنیزیں ہیں جو تمہارے قبضے میں ہوں۔ بے انصافی سے بچنے کے لیے یہ بات زیادہ بہتر ہے۔ اب یہاں پر کہا جا رہا ہے، کیونکہ اس زمانے میں ایسا ہوتا تھا، عائشہ رضی اللہ عنہا سے جب پوچھا گیا اس آیت کے بارے میں، اس کے شان نزول کے بارے میں، تو عائشہ رضی اللہ عنہا فرماتی کہ ایک شخص ایک یتیم لڑکی کی پرورش کرتا تھا، اس نے صرف اس غرض سے اس کے ساتھ نکاح کر لیا کہ وہ ایک کھجور کے درخت کی مالکہ تھی، ورنہ اس کے دل میں اس لڑکی سے کوئی الفت نہ تھی۔ اس کے حق میں یہ آیت اتری، اور اس حدیث کے جو راوی ہیں جریج رحمہ اللہ، وہ کہتے ہیں کہ میں سمجھتا ہوں کہ وہ لڑکی اس درخت اور دوسرے مال اسباب میں اس مرد کی حصے دار تھی۔ یعنی اس شخص نے کیوں اس لڑکی سے نکاح کر لیا، حالانکہ اس کو کوئی رغبت نہیں تھی اس لڑکی سے، کچھ محبت اور الفت نہیں تھی، بلکہ صرف اس کے مال کی وجہ سے اس نے اس سے نکاح کر لیا۔ اور یہ چیز غلط تھی کہ مال کی وجہ سے نکاح کر لیتے تھے کچھ لوگ زمانے جاہلیت میں، اور پھر ان سے تعلق زن و شعبی قائم نہیں رکھتے تھے، یا ان کے جو حقوق ہیں وہ بھی ان کو ادا نہیں کرتے تھے۔ تو عائشہ رضی اللہ عنہ کے جو بھانجے تھے عروہ بن زبیر، جب انہوں نے عائشہ رضی اللہ عنہ سے اس آیت کا مطلب پوچھا، تو انہوں نے فرمایا، بھانجے اس آیت کا مطلب یہ ہے کہ ایک یتیم لڑکی اپنے ولی کی پرورش میں ہو اور ترکے کی روح سے اس کی جائیداد میں حصہ دار ہو، اور ولی کو اس کا مال اور جمال تو پسند آئے مگر وہ اسے اتنا مہر دینے پر آمادہ نہ ہو جتنا اسے دوسرے لوگ دیتے ہیں، تو وہ اس سے نکاح نہ کرے۔ ہاں اگر اتنا ہی دے دے تو پھر نکاح کر سکتا ہے، ورنہ وہ ان کے علاوہ دوسری عورتوں سے جو انہیں پسند ہو نکاح کر لے۔ اور چار تک ایسی بیویوں کی اجازت دی گئی ہے، یہ بھی صحیح بخاری ہی کی حدیث ہے۔ اور جو لوگ کہتے ہیں کہ یہاں پر دو دو، تین تین، چار چار کا ذکر ہے، تو اس کا مطلب ہے کہ کتنے بھی کر سکتے ہیں، یعنی دو دو بھی، چار چار ایک ساتھ، یعنی آٹھ، نعوذ باللہ۔ تو آپ دیکھیں یہ صریح قرآن اور حدیث کے حکم کے خلاف ورزی ہوگی۔ یہاں پر اللہ تعالیٰ نے یعنی یہاں پر کبریائی کا احساس دلایا جا رہا ہے کہ تم کر لو پھر، نو پرابلم، دو سے کر لو، تین سے کر لو، چار سے کر لو، کیونکہ صحیح حدیث سے پتہ چلتا ہے آپ صلی اللہ علیہ وسلم نے چار تک کی اجازت دی، صرف رسول اکرم صلی اللہ علیہ وسلم کو معاف تھا۔ تو عبداللہ بن عمر کہتے ہیں کہ غیلان بن سلمہ ثقفی جب اسلام لائے رضی اللہ عنہ تو ان کے نکاح میں 10 عورتیں تھیں۔ آپ صلی اللہ علیہ وسلم نے ان سے فرمایا، ان میں سے کوئی 4 پسند کر لو، یعنی باقی کو چھوڑ دو۔ یہ ابن ماجہ کتاب النکاح باب الرجل یسلم و عندہ اکثر من 4 نسوا۔ اور عائشہ رضی اللہ عنہ فرماتی کہ آپ صلی اللہ علیہ وسلم جب سفر کا ارادہ کرتے تو اپنی بیویوں کے درمیان قرآن ڈالتے، جس کے نام قرآن نکلتا اسے اپنے ساتھ لے جاتے، اور آپ ہر بیوی کی باری 1 دن اور 1 رات مقرر کرتے تھے۔ یہ بھی صحیح بخاری کی حدیث ہے۔ یعنی آپ صلی اللہ علیہ وسلم اتنے زیادہ انصاف پسند اور عدل والے تھے کہ آپ نے تمام بیویوں کی باریاں مقرر کر دی تھیں، 1 دن اور 1 رات آپ ہر بیوی کے ساتھ رہتے، اور جب بھی سفر پہ جانا ہوتا تو آپ قرآن اندازی سے کام لیتے تاکہ جس کے نام کا قرآن نکلے وہ سفر میں ساتھ جائے، تاکہ کسی پر ظلم نہ ہو۔ تب یہاں پر اسے یہ پتہ چلتا ہے کہ یتیم لڑکیوں کے ساتھ بدسلوکی کی جاتی، یا ظلم کیا جاتا، یا ان کو بلا وجہ اپنے نکاح میں لے آیا جاتا تاکہ ان کا مال زبردستی ان کے قبضے میں آ جائے نکاح کرنے کے بعد، اور شوہر اس سے پھر وہ رغبت بھی نہ رکھتا تھا اور نہ ہی اس کے وہ حقوق ادا کرتا تھا۔ تو یہاں پر اللہ تعالیٰ نے یہ آیت نازل فرما کے اس بات کو، اس کے امکانات کو ختم کر دیا کہ بلا وجہ کسی پر ظلم نہ کیا جائے۔ اور یہاں خاص طور سے مراد اس آیت سے یہ مراد ہے کہ اگر تم اتنا مہر دے سکتے ہو، کوئی یتیم لڑکی تمہارے خاندان کی ہے جو حسین بھی ہے، خوبصورت بھی ہے، جو مالک بھی ہے کوئی جائیداد کی، تو اگر تم اسے اتنا مہر دے سکتے ہو جتنے باہر والے دے سکتے ہیں، یا کوئی باہر سے رشتہ آیا تو وہ مہر جتنا وہ دے گا کہ تم اتنا دے سکتے ہو، تو پھر تم کر لو نکاح، نو پرابلم۔ لیکن اگر تم اتنا مہر نہ دے سکتے تو پھر تم کہیں اور سے نکاح کر لو، اس لڑکی سے، اس یتیم لڑکی سے نہ کرو جو مالدار ہے۔ تو یہاں پر اجازت دی جا رہی ہے کہ پھر باہر کے، یعنی اپنے خاندان کے علاوہ جو لڑکی سے تمہیں نکاح کرنا ہے تم کر لو، لیکن مہر دے کر کرو نکاح۔ اور ساتھ میں یہ بھی کہا گیا کہ عدل کی شرط لگائی گئی ہے، اور ما تاب لکم من النسائی، یعنی عورتوں میں سے جو تمہیں اچھی لگیں، یعنی دین، مال، حسب، نسب اور حسن و جمال، جو بھی خوبیاں ہوتی ہیں خواتین میں جو نکاح کے لیے ترغیب دیتی ہیں انسان کو۔ تو اگر کوئی خاتون، کوئی عورت، یعنی جو خواتین ہیں ان صفات کی حامل ہیں، تو اس میں سے کسی کے بھی ساتھ نکاح کیا جا سکتا ہے۔ لیکن رسول اکرم صلی اللہ علیہ وسلم نے جیسے کہ فرمایا کہ عورت سے 4 صفات کی بنیاد پر نکاح کیا جاتا ہے، اس کے مال، اس کے حسن و جمال، اس کے حسب و نسب اور اس کے دین کی وجہ سے۔ تیرے ہاتھ خاک آلود ہوں تو دیندار عورت سے نکاح کرنے کی کوشش کر۔ صحیح بخاری کتاب النکاح کی حدیث ہے یہ، اور صحیح مسلم میں بھی یہ حدیث موجود ہے، یعنی متفق علیہ حدیث ہے۔ تو اس سے کیا پتہ چلتا ہے کہ یہاں پر اجازت دی گئی، یعنی یہ جو کام ہے مباح ہے۔ بہت سارے لوگ اس آیت کو وجہ جواز بنا کر اسلام پر بہت سارے الزامات لگاتے ہیں، اور خود خواتین بھی یہ والی آیت کو پسند نہیں کرتی ہیں۔ اب دیکھیں، جو بھی مومنہ ہوگی، جو اللہ تعالیٰ کی فرما بردار ہوگی، جو مسلمہ ہوگی، وہ کبھی اس آیت پر آبجیکشن نہیں لے گی، کیونکہ 4 شادیوں کی اجازت اللہ تعالیٰ نے، جو ہمارا مالک ہے، ہمارا خالق ہے، اس نے دی ہے۔ وہ جانتا ہے انسان کے لیے کن چیزوں میں بھلائی ہے۔ ٹھیک ہے، ایک عورت ہونے کے ناطے، ایک بیوی ہونے کے ناطے، کوئی بھی بیوی یہ بات برداشت نہیں کر سکتی کہ وہ اپنے شوہر کو شیئر کرے، اپنے شوہر میں کسی کا حصہ لگائے۔ سب سے زیادہ تکلیف دہ بات اگر کسی عورت کو ہو سکتی ہے تو وہ بیوی کو ہی ہوتی ہے کہ وہ اپنے شوہر کو کسی کے ساتھ شیئر کرے، اور یہ چیز عورتوں کے لیے ناقابل برداشت ہوتی ہیں، بیویوں کے لیے۔ لیکن جو اللہ تعالیٰ کا حکم ہے اس پر سر اطاعت خم کرنا ہوگا۔ ہم انسان اس کی حکمت کو نہیں جان سکتے، اور یہ بھی اجازت دی گئی ہے، کیونکہ اب دیکھیں بعض اوقات خواتین کی ہیلتھ ایسی ہو جاتی ہے، جسمانی صحت ایسی ہو جاتی ہے کہ وہ شوہر کے قابل نہیں رہتی، یا جو شوہر کی ریکوائرمنٹ ہے خواتین اکثر پورا نہیں کر پاتیں، کبھی بعض اوقات بچے چھوٹے چھوٹے ہوتے ہیں یا پریگنینسیز بار بار ہوتی ہے۔ اس صورت میں بھی تو کچھ، یہاں پر مفسرین کہتے ہیں کہ کچھ شوہر ایسے ہوتے ہیں جن کی ریکوائرمنٹ ہوتی ہے اس طرح سے، تو اب وہ کیا کرے؟ تو ان کے لیے 2 ہی آپشن ہیں، یا تو وہ دوسرا نکاح کرے، یا اللہ نہ کرے کہ غلط راستے کی طرف جائے، یا غلط راستے کا چناؤ کرے۔ تو اسی لیے اللہ تعالیٰ نے اجازت دی ہے کہ غلط راستے کا انتخاب کرنے کے بجائے کیا ہے، نکاح کی اجازت ہے کہ تم نکاح کر لو، اور جائز طریقے سے تم اپنے جو بھی تمہاری خواہشات ہیں اس کو پورا کرو۔ اور یہ اجازت ہے صرف، یہ حکم نہیں ہے۔ کچھ لوگ کہتے ہیں کہ اسلامی قانون ہے یا شریعت میں ہے، ایسا نہیں ہے۔ اس کو مباح کہتے ہیں کہ ایسی بات ہے جو مباح ہے، اور مباح کا مطلب ہوتا ہے کہ جس کی اجازت ہے۔ اگر کوئی 4 شادیاں کرتا ہے تو یہ نہیں کہ اس کو زیادہ اجر ملے گا، جس کی 1 بیوی ہے اس کو کم اجر، جس کی 2 بیوی ہیں اس کو زیادہ، جس کی 3 اور 4 ہیں اس کو اس سے زیادہ، نہیں۔ ऐसा कहीं कोई हदीस आप मुझे ढूंढकर बता दीजिए जहां पर ये लिखा हो कि दो शादियां करने, तीन शादियां करने या चार शादियां करने पर ज्यादा अजर है। हमारे यहाँ पर इसको इतना मजाक बना लिया गया है, कहते हैं कि हम सुन्नत की पैरवी कर रहे हैं। सुन्नत सिर्फ चार शादियां करने में नहीं है, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के जैसा बनकर दिखाइए तब बात है। और रसूल अकरम को तो ज्यादा निकाह करने की इजाजत थी, आपका मामला अलग था उम्मत से, लेकिन मुसलमानों को सिर्फ चार तक करने की इजाजत है, चार से ज्यादा नहीं। कुछ लोगों ने इसमें भी अफरात और तफरीत से काम लेके लगे, नहीं ये दो दो तीन तीन चार चार का मतलब है कि कितने भी ज्यादा, ऐसा नहीं है। यहाँ पर चार तक शर्त लगा दी गई। और यहाँ पर जो गिलान सकफी रदी अल्लाह अन्हु का जो वाक़ा बयान किया गया है इब्ने माजा की हदीस में कि उनकी 10 बीवियाँ थी, तो अल्लाह के रसूल ने क्या फरमाया, चार को रख लो बाकी को छोड़ दो। तो इससे पहले जमाने जाहिलियत में ऐसा था कि एक शख्स 10-10 औरतों से निकाह कर लेता था, बल्कि उससे भी ज़्यादा औरतों से निकाह कर लेता था। इवन वो लोग अपनी सौतेली माओं से निकाह कर लेते थे ताकि सारा माल सारी जायदाद इन्हीं के कब्ज़े में रहे। जो बड़ा बेटा होता था वो ऐसे ही कितने भी निकाह कर लेता था माल और जायदाद के लिए, लेकिन इस्लाम ने आकर उस पर चार पर पाबंदी लगा दी और उसको चार से ज़ायद को ख़त्म कर दिया गया। और अब जितने मज़ाहिब आप देख लें, इवन आप अगर हिंदू मज़ाहिब की किताबें देख लें या उनकी अगर आप हिस्ट्री पढ़ें तो आपको पता चलेगा, इवन जो हमारे यहाँ सबसे हिंदुस्तान में जो मशहूर है राम वगैरह, तो राम के जो फादर थे उनकी हिस्ट्री आप पढ़ें पता चलता है कि शायद 50 बीवियाँ थी या 52 बीवियाँ थी। और ऐसे ही अर्जुन के बारे में और पता नहीं जितनी भी आप उनके मेन मेन लोगों के बारे में आप पढ़ें हिस्ट्री में, आपको यही बात पता चलेगी कि उनकी कई कई बीवियाँ हुआ करती थी। तो ये तो पहले से होता चला आ रहा था, कोई इस्लाम ने नहीं ये रूल दिया। हाँ, इस्लाम ने तो सब ख़त्म करके सिर्फ चार पर पाबंदी लगा दी कि चार से ज़्यादा तुम नहीं कर सकते, चार तक तुम्हें इजाज़त है। यानी बैक वक्त एक शख्स के निकाह में चार बीवियाँ रह सकती हैं, अगर किसी का इंतकाल हो जाए तो फिर वो दूसरी कर सकता है या तलाक दे दे तो फिर दूसरी कर सकता है, लेकिन एक वक्त में चार से ज़्यादा बीवियाँ नहीं रह सकती। तो इसको मजाक का निशाना ना बनाएं। कुछ लोग ज़बरदस्ती बस शादी बराए शादी कर लेते हैं अपनी ख्वाहिशात की पैरवी में और न पहली बीवी से अदल कर पाते हैं न दूसरी बीवी के साथ। और यूजुअली तो यही देखने में आया हमारे माशरे में कि हमेशा पहली बीवी के साथ ज़्यादती की जाती है या उस पर जुल्म किया जाता है या उसको छोड़ दिया जाता है या उसको नज़रअंदाज किया जाता है। तो ये सब मना है, इसके लिए बहुत सख्त वईद आई है अहादीस में, कुरान में भी। और कुरान में अल्लाह ताला ने फरमाया कि तुम बेहतर है कि एक ही करो, अगर तुम अदल ना कर सकोगे तो तुम्हारे लिए एक ही काफ़ी है। तो ये मुबाह है जिसके करने पर ना कोई गुनाह है और ना करने पर कोई गुनाह है, ठीक है, और ना ही करने पर अजर है और ना ही ना करने पर अजर है, ऐसा कोई मामला नहीं है। बल्कि क्योंकि मालूम है कि अदल हमारे पर करना बहुत मुश्किल है, क्योंकि आगे अल्लाह ताला ने खुद फरमा दिया कि तुम चाहो तो भी अदल नहीं कर सकते, तो तुम्हारे लिए एक ही बेहतर है। और रसूल अकरम की जैसा अदल तो कोई कर ही नहीं सकता, बहुत मुश्किल काम है। तो जिसके पास है इतनी कैपेसिटी कि जो अदल कर सके तो वो करे, और जिसके पास नहीं है कैपेसिटी तो बेहतर, उसके लिए फिर एक ही काफ़ी है। और वैसे भी आज के ज़माने में आपको मालूम ही होगा अक्सर बीवियाँ शोहरों से ये कहती हैं ना कि एक ही का तो निभा नहीं हो रहा है बराबर से, दो दो तीन तीन चाचर को कहाँ संभालेंगे। यानी शोहर हजरात बहुत बेजार से रहते हैं ना बीवियों से, अक्सर इसके लतीफ़े बहुत ज़्यादा आते रहते हैं कि बहुत सारे लतीफ़े हैं इसके। बहरहाल वो भी ज़्यादती है कि हमेशा अक्सर ये बीवियों को या शोहरों को बेजार बताया जाता है बीवियों से, लेकिन आप देखिए अल्लाह ताला ने दोनों का जोड़ा बनाया है। अल्हम्दुलिल्लाह, अल्लाह का शुक्र एहसान है कि अल्लाह ताला ने एक ही जिन्स उसका जोड़ा बनाया और उससे बहुत सारे मर्द और औरतें दुनिया में फैला दी। और अल्हम्दुलिल्लाह अल्लाह का ये भी शुक्र एहसान है कि अल्लाह ताला ने इंसानों का पेयर इंसानों ही में से बनाया। अगर इंसानों की शादियां जिनों वगैरह से होने लगती तो आप भला बताइए कि मिजाज मिल पाते या वो अंडरस्टैंडिंग हो पाती। तो अल्हम्दुलिल्लाह ये भी अल्लाह ताला का शुक्र एहसान है। तो बहरहाल इस आयत करीमा से बात मालूम होती है कि इंसान यानी मुसलमान के लिए या इंसान के लिए इस बात को जायज़ करार दिया गया है कि निकाह से पहले जिस औरत से वो निकाह करना चाहता है उसे एक नज़र देख ले, क्योंकि मा तौबा लकुम का आया है कि जो तुम्हें पसंद हो औरतों से। तो इसी बिना पर मदीना के अंसार से पता चलता है कि जब उनके रिश्ते होने लगे तब अल्लाह के रसूल की बहुत सारी जो बातें हमारे सामने आती हैं सीरत में कि तुम एक नज़र देख लो लड़की को, क्योंकि बाज़ वक़्त ऐसा होता है कि जो चीज़ तुम्हें रागिब कर ले लड़की से निकाह करने के लिए, तो इजाज़त दी गई है कि जिसके साथ वो निकाह करना चाहता है उसको एक नज़र देख ले ताकि वो चीज़ उसे निकाह पर रागिब करे या निकाह के लिए आमादा करे। और ये मुबाह है। और फिर अल्लाह ताला ने जो अदद मुकर्रर कर दी कि चार शादियां उससे ज़्यादा की इजाज़त नहीं है, एक से ज़्यादा बीवी की इजाज़त की वजह यह कि बाज़ औक़ात مرد کی خواہشات زیادہ ہوتی ہیں اور ایک بیوی پر وہ اکتفا نہیں کر سکتا، لہٰذا اللہ تعالیٰ نے اجازت دی ہے، لیکن اس سے زیادہ کی اجازت نہیں ہے۔ اور اگر اس کو یہ خطرہ ہو کہ وہ عدل نہ کر سکے گا اور ظلم و زیادتی کا مرتکب ہوگا، تو بہتر ہے کہ پھر وہ ایک ہی بیوی پر اکتفا کرے۔ اور پھر یعنی جو لانڈی ہے اس کا بھی ذکر کیا گیا ہے، جو آج کے دور میں تو ناپید ہے، یعنی آج کے دور میں اس کی کوئی فی الحال گنجائش نہیں ہے، الا یہ کہ کیونکہ جو لانڈیاں، اس زمانے میں لانڈیوں کا سسٹم تھا جس کے مالک تمہارے دائیں ہاتھ ہوئے ہوں، تو اس کا جب الگ سے ذکر آئے گا تو انشاءاللہ ہم اس کا بھی ذکر کریں گے اور اس کی ہم ڈیٹیل پڑھیں گے۔ لیکن یہاں پر بس ہمیں اتنا سمجھنا کافی ہے کہ چار شادیوں کی اجازت ہے، حکم نہیں ہے، اور نہ ہی کوئی یہ بات ثواب جاریہ ہے یا ثواب ہے کہ انسان اگر ایک سے زیادہ شادی کرتا ہے تو اس کو زیادہ ثواب ملے گا، یہ کوئی ہمارے دین نے ہمیں نہیں بتایا اس کے بارے میں۔ تو بہرحال جو لوگ آبجیکشن اٹھاتے ہیں، اصل میں وہ اللہ تعالیٰ کے دیے گئے قانون پر آبجیکشن اٹھاتے ہیں، اور نعوذ باللہ وہی سمجھتے ہیں کہ ہم زیادہ عقل مند اور ذہین ہیں، اور جو ہمارے رب نے ہمارے لیے احکامات دیے ہیں وہ اس میں کوئی کمی بیشی ہے، اللہ تعالیٰ ہمیں معاف کرے اس بات سے۔ تو اس پر کوئی ایسا قدم اٹھانا، ایسے الفاظ اپنی زبان سے نکالنا جس سے کھلم کھلا اللہ تعالیٰ کی نافرمانی ہو، یہ چیز بالکل درست اور پسندیدہ نہیں ہے، بلکہ گناہ میں آ جائے گا۔ تو زبردستی اپنی زبان کو یا اپنے اعمال سے اپنے آپ کو اس طرح نہ بنا لیں کہ وہ چیز اللہ تعالیٰ کے نزدیک ناپسندیدہ ٹھہرے اور پھر آپ اللہ تعالیٰ کے سامنے جواب دے ہوں۔ کچھ لوگ ایک سے زیادہ بیویوں کو مذموم فعل بھی سمجھتے ہیں، یعنی غلط سمجھتے ہیں، کہتے ہیں کہ بہت ہی بری بات ہے ایک سے زیادہ شادی کرنا۔ اس لیے آپ دیکھیں کہ ہمارے معاشرے میں اگر کہیں پر نکاح کی خبر آتی ہے کہ کسی کی آلریڈی ایک بیوی موجود تھی اور اس نے دوسرا نکاح کر لیا، ہائے سنا تم نے فلاں نے دوسرا نکاح کر لیا، یعنی ایسا بتاتے ہیں ہمارے معاشرے میں جیسے کہ کوئی گناہ کی بات ہو رہی ہو، تو یہ چیز بالکل درست نہیں ہے۔ آپ خود بتائیے کہ اگر کوئی شخص ایک جائز کام کرتا ہے تو وہ زیادہ صحیح ہے اور درست ہے، یا ایک شخص جو ناجائز کام کرتا ہے وہ زیادہ صحیح اور درست ہے؟ جب ہم لوگوں کا 2 سال پہلے حیدرآباد میں پروگرام تھا، تو حیدرآباد سے جب ہم لوگ واپس ٹرین میں آ رہے تھے تو دین اسلام کے بارے میں ہی بات چیت چل رہی تھی، تو امی کی ہمیشہ عادت ہے کہ جب بھی ان کو موقع ملتا ہے تو وہ ہمیشہ دعویٰ کا کام کرتی رہتی ہیں۔ کچھ غیر مسلم شخص بھی بیٹھے ہوئے تھے وہاں پر اور یہ بات اسلام کے بارے میں بات چیت چل رہی تھی، تو چونکہ امی اب بوڑھی بھی ہیں تو اس وجہ سے وہ اکثر بات بھی کر بھی لیتی ہیں بلا جھجک، تو اسی پر چل رہا تھا کہ ایک ہندو شخص نے یہ بات کہی کہ آپ کا یہ نظام بہت اچھا ہے جس میں سیکنڈ میرج کی اجازت دی گئی ہے، کیونکہ وہ شخص بتا رہا تھا کہ اس کی شادی ہوئی کسی لڑکی سے اور اس کے بعد وہ کہیں اور جاب کرتی ہے اور وہ اس کے ساتھ یہاں آنا نہیں چاہتی جہاں اس کی جاب اور اس کے والدین ہیں، اور وہ کہتی کہ یا تو تم اپنی جاب چھوڑو یا میں یہیں رہوں گی، اور طلاق بھی نہیں دیتی ہے، کیونکہ ان کے یہاں پر عورت کو بھی حق حاصل ہے طلاق دینے کا، مرد کو نہیں ہے۔ تو اب اس نے لٹکا کے رکھا ہے، کہہ رہا ہے کہ اس نے بتایا کہ 7 سال ہو چکے ہیں نہ میں اپنے وائف کے ساتھ زندگی گزار رہا ہوں اور نہ ہی وہ مجھے دوسری شادی کرنے دے رہی ہے۔ تو اب دیکھیں کہ کتنی مشکل ہے نا، اور یہ بھی جو ہمارے یہاں پر ایک کانسیپٹ ہے کہ اچھا دوسرے نکاح، دوسری شادی کے لیے، نکاح کے لیے پہلی بیوی سے اجازت لینا، تو یہ بھی ہمارے دین نے ہم پر پابندی نہیں لگائی کہ کسی مرد کے لیے یہ ضروری نہیں کہ وہ اپنی پہلی بیوی سے پرمیشن لے اور تبھی دوسرا نکاح کرے، وہ اپنی بیوی کو بغیر بتائے اور بغیر پرمیشن لے نکاح کر سکتا ہے، کیونکہ مرد آزاد ہے نکاح کرنے میں، یہ اللہ تعالیٰ کی طرف سے اس کو ملا ہے، یہ اللہ تعالیٰ کی طرف سے اس کو اجازت دی گئی ہے، حکم نہیں کہہ سکتے ہم، تو ہم اس میں انٹرفیئر کرنے والے کوئی نہیں ہوتے۔ تو بلا وجہ اس پر آبجیکشن اٹھانا یا پھر یہ کہنا کہ بیوی سے اجازت لیے بغیر شادی کر لی، یہ سب خود ساختہ باتیں ہیں اور اس سے ہم کو اجتناب کرنا چاہیے، کیونکہ دوسرے مذاہب میں یا معاشرے میں ہم دیکھتے ہیں کہ جیسے آپ نے دیکھا ہوگا ابھی ہندوستان میں خود ایون کورٹ نے اس بات کی پرمیشن دی ہے کہ کیا اس کے لیے اسپیشل نام دیا ہے مجھے ابھی یاد نہیں آ رہا ہے، کہ شادی کے بغیر ایک ساتھ رہنا ایسی عورتوں کو جو کہ پہلے زمانے میں جن کو کوئی ان کا نام لینا بھی گوارا نہیں کرتا تھا، اب ان کو ورکرز کہا جانے لگا ہے، اور کوئی اگر ان کو غلط نام دیتا ہے تو اس کے اوپر آبجیکشن لیا جائے گا یا اس کو بھی سزا ہو سکتی ہے، اور کیا اس کے لیے ایک اسپیشل ٹرم استعمال کی گئی ہے کہ ساتھ میں رہنا، یعنی کوئی ایک فلیٹ میں کسی بلڈنگ میں کوئی اگر آپ کے پاس آتا ہے، 2 لوگ ہیں مرد اور عورت، اور وہ گھر کرائے سے مانگتے ہیں تو آپ کو دینا پڑے گا چاہے ان کے پاس نکاح نامہ ہو یا نہیں ہو۔ تو آپ سوچیں کہ کتنا بے راہ روی فحاشی کو عام کیا جا رہا ہے جس کی وجہ سے نسب محفوظ نہیں رہتے ہیں، تو فحاشی عام ہو رہی ہے اس پر تو کوئی آبجیکشن نہیں لیتا، لیکن جہاں جائز طریقے سے جائز خواہشات کو پورا کرنے کی بات کی جاتی ہے اور قرآن اسی کے بارے میں ہمیں حکم دیتا ہے تو اس پر آبجیکشن اٹھایا جاتا ہے، تو وہی والا معاملہ ہو گیا نا کہ تھا جو نہ خوب وہی خوب تر ہوا، کہ غلامی میں بدل جاتا ہے قوموں کا ضمیر، کہ جو چیز ناپسندیدہ تھی نا خوب تھی وہی آج پسندیدہ ہوتی جا رہی ہیں، کورٹ سے فیصلے آ رہے ہیں ان ساری چیزوں کے، फहाशी को आम करने के, चाहे फिर वो हम जिंस परस्ती हो या जितनी भी ये सारी चीज़ें हों। तो इस्लाम इन सारे चोर दरवाज़ों का रास्ता बंद करता है, फहाशी के दरवाज़े बंद करता है, नाजायज़ ताल्लुकात के दरवाज़े बंद करता है और जायज़ ताल्लुकात की इजाज़त देता है, जो सही और सीधा सीधा रास्ता है। अल्लाह ताला हमें तौफीक दे कि हम इसकी हिकमतों को समझ सकें, अल्लाह ताला हमारे दिलों के दरवाजे भी खोले। तो यहाँ पर जो खास तौर से जिक्र है कि फ इन खफ्तुम, अगर तुम्हें खौफ हो अल्लाह तआला कि तुम अदल ना कर सकोगे, तो फवाहिदतन बस एक ही काफ़ी है, या फिर जो तुम्हारे दाएँ हाथ जिनके मालिक हों यानी लौंडियाँ, ज़ालिक अदना अल्लाह तउलू, ये ज़्यादा करीब है इसके कि ना इंसाफ़ी करो तुम। तो फिर इससे पता चलता है कि अल्लाह ताला ने चार की इजाज़त दी है, लेकिन इनक्रेज नहीं किया, बल्कि अदल की शर्त लगा दी। और ऐसा शख्स जो अपनी बीवी के साथ इंसाफ नहीं करता था, कल क़यामत के दिन वो आधे धड़ के साथ उठाया जाएगा, यानी वो आधे धड़ से खाली होगा क्योंकि उसने अपनी बीवी के साथ इंसाफ नहीं किया था। तो बहरहाल अल्लाह ताला हमारे माशरे में ये अवेयरनेस पैदा करे कि जिनकी अगर है बीवियाँ एक से ज़ायद, तो वो अदल करने वाले बने, अपनी तमाम बीवियों के बराबर हकूक़ अदा करें, उनके साथ इंसाफ से काम लें और जुल्म से बचें। और बाज़ लोग जो इन आयात का मजाक उड़ाते हैं, चार शादियों का या एक से ज़ायद शादियों का, अल्लाह ताला उनको भी तौफीक दे और हिदायत दे कि वो इन आयात की हिकमत को समझ सके और अल्लाह ताला के जो भी अहकाम हैं उस पर शरे सदर उनको हो। आमीन। सुभानक अल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وَخَلَقَ مِنْهَا زَوْجَهَا وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً ۚ وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ ۚ إِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيبًا وَآتُوا الْيَتَامَى أَمْوَالَهُمْ وَلَا تَتَبَدَّلُوا الْخَبِيثَ بِالطَّيِّبِ وَلَا تَأْكُلُوا أَمْوَالَهُمْ إِلَى أَمْوَالِكُمْ إِنَّهُ كَانَ حُوبًا كَبِيرًا وَإِنْ خِفْتُمْ أَلَّا تُقْسِطُوا فِي الْيَتَامَى فَانكِحُوا مَا طَابَ لَكُم مِّنَ النِّسَاءِ فَانكِحُوا مَا طَابَ لَكُم مِّنَ النِّسَاءِ مَثْنَى وَثُلَاثَ وَرُبَاعَ فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا فَوَاحِدَةً أَوْ مَا مَلَكَتْ أَيْمَانُكُمْ ذَلِكَ أَدْنَى أَلَّا تَعُولُوا